नमस्कार. दिउँसोको 12 बजिसकेको छ, मध्याहको 12 बजिसकेको छ. कार्यक्रम खुल्ला मञ्चमा हामी उपस्थित भइसकेका छौं. म दुर्गा कार्की
र म शान्ता थापा. आज पनि हामी विविध विषयमा कुराकानी केन्द्रित गर्नेछौ र आज विशेष गरी विभिन्न ठाउँमा या भनौँ विशेष गरी काठमाडौँ उपत्यकामा रहेका खुल्ला सार्वजनिक ठाउँहरूको बारेमा पनि हामी कुराकानी गर्छौं. त्यो सँगसँगै अन्य विषयवस्तु त रहेका नै छन्. कार्यक्रममा हामी तपाईँलाई धेरै धेरै स्वागत गर्न चाहन्छौ र रेडियो सगरमाथाको यो पहिलो बसाईमा अब भने हामी यी सार्वजनिक कुराहरूलाई सार्वजनिक खुल्ला ठाउँहरूलाई चाहिँ जोड्नेछौ.
हजुर, एकदमै. हामीले आज ट्राफिक अपडेट काठमाडौँमा के कस्तो छ ट्राफिकको अवस्था भनेर बुझ्न पनि कोसिस गर्दैछौ. टेलिफोन सम्पर्क हुन सकिरहेको छैन र आज हामी सिधै विषयवस्तुमा प्रवेश गर्दाखेरि आज हामीले निम्त्याएका छौं एकजना संस्कृतिका अध्येता नूतनधर शर्मालाई. उहाँ चाहिँ यो पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा उहाँ पुरस्कृत पनि हुनुभएको छ संस्कृति प्रतिभा पुरस्कार 2067. यसै गरी उहाँ संस्कृतिका अनुसन्धान कार्यमा संलग्न हुनुहुन्छ. विगत 32 वर्षदेखि उहाँले जर्मन रिसर्च काउन्सिल, पाटन संरक्षण तथा विकास परियोजना, पाटन म्युजियम, वाराणसी अनुसन्धान योजना, हेडलबर्ग विश्वविद्यालय अन्तर्गतका दक्षिण एसिया इन्स्टिच्यूट लगायतका अनुसन्धान योजनामा काम गर्नुभएको थियो र अहिले उहाँ प्रस्तावित सिद्धार्थ विश्वविद्यालयका प्राज्ञिक समितिका सदस्य उहाँ यो चाहिँ हुनुहुन्न. उहाँ काठमाडौँ नगरपालिकाका सम्पदा परामर्शदाता चाहिँ हुनुहुन्छ. स्टुडियोमा उहाँ हाम्रो स्टुडियोमा उपस्थित भइसक्नु भएको छ. नूतनधरजीलाई धेरै स्वागत गर्छौं हामी कार्यक्रममा. हजुर, तपाईसँग संस्कृतिका बारेमा यहाँ जुन कार्यमा संलग्न हुनुभएको छ अहिलेसम्म यो हेर्दाखेरि हाम्रो संस्कृति तपाईँले कस्तो पाउनुभएको छ? हामी एकदमै धनी छौं.
एकदम. हामी नेपालको संस्कृतिको कुरा गर्ने हो भने सांस्कृतिक विविधता छ. 102 जातभन्दा पनि बढी जनजाति जातिको संस्कृतिको विविधता छ. मठ मन्दिरहरू हेर्नुहुन्छ भनेदेखि बनारसको गलीहरू घुम्नुहुन्छ भने सम्भवतः त्यहाँभन्दा पनि बढी सम्पदाहरू, मठ मन्दिरहरू, मूर्तिहरू यस्तो तपाईँले भेटाउन सक्नुहुन्छ यहाँ.
हजुर, हरेक पाइलामा मन्दिर.
हजुर हजुर,
एकदमै धन्य. जस्तो यहाँले अब युरोपियन देशहरूमा पनि यहाँ काम गर्नुभयो, एसियामा पनि भारतमा यहाँ रहेर काम गर्नुभयो. यसरी हेर्दाखेरि सांस्कृतिक विविधतामा का कारणले हामी बीच भएको जुन खालको सौहार्दता छ, तपाईँले ती देश र यी देशहरूमा कस्तो खालको फरक पाउनु भएको छ?
अब के छ भने यो सांस्कृतिक विविधता भनेर कसरी ल्याएछ भनेदेखि यो विद्वानहरूले विभिन्न खण्डहरूमा संस्कृतिलाई अब जस्तो भने बुद्ध धर्म प्रभावित क्षेत्र भनेर नेपाल, भारत, अब दक्षिण कोरिया, चीनको कतिपय भाग, जापान, यसो भनेर विशेष गरेर बुद्ध धर्मले कसरी प्रभावित भएछ, कतिसम्म प्रभावित भएछ, कति क्षेत्रसम्म प्रभावित भएको छ त्यसलाई चाहिँ एउटा क्षेत्र प्राच्य क्षेत्र भनेर भनिदियो. इस्लाम धर्मले प्रभावित भएको संस्कृति भएको क्षेत्रलाई इस्लाम प्रभावित क्षेत्र भनिदियो. अब यो क्रिश्चियन धर्मले प्रभावित भएको क्षेत्रलाई क्रिश्चियन क्षेत्र भनिदियो. त्यसै गरी अरू विशेष संस्कृति अब आदिवासी संस्कृतिहरू भएको अब भनौँ न अस्ट्रेलियाको अथवा यो ल्याटिन अमेरिकन कन्ट्रिजहरूको त्यहाँको संस्कृति विशेष किसिमको संस्कृतिलाई विशेष क्षेत्र भनेर विभिन्न क्षेत्रहरूमा तोकिदिया छ. त्यो किन तोकिदिया भनेदेखि विशेष धर्मले विशेष किसिमको संस्कृति सिर्जना गरिरहेको छ. कुनै धर्मले कुनै विशेष कुरामा जोड दिएको छ, कुनै धर्मले कुनै विशेष कुरामा जोड दिएको छ. अब भनौँ अब हाम्रो हिन्दू धर्मको कुरा गर्नुहुन्छ भने अतिथि देव भन्दा हामी अतिथिलाई बढी स्वागत गर्छौँ, बढी सम्मान गर्छौँ. अब कतिपय ठाउँमा अतिथिहरूलाई निषेध गरेका क्षेत्रहरू पनि हुन्छ. यहाँ चाहिँ अतिथिहरू नआइदिनुहोस् अथवा कतिपय क्षेत्रमा के हुन्छ भने महिलाहरू अतिथिको अगाडि जानेलाई छोपेर जानुपर्ने परम्परा, यस्तो विभिन्न किसिमको परम्परा विभिन्न क्षेत्रहरूमा विकसित आफै समय अनुसारको देशकाल परिस्थिति अनुसारको विकसित हुँदै गएको छ. त्यसमध्ये अब हाम्रो संस्कृतिलाई अब हामीले भन्दाखेरि त हाम्रो त सबभन्दा राम्रो भन्नुपर्ने मूल्य त नै दावी गर्नुपर्ने अवस्था हुनसक्छ अथवा इच्छा लाग्ला चाहना होला. तर वास्तवमा सबैको संस्कृति त्यतिकै राम्रो छ, सबैको संस्कृति त्यतिकै महत्वपूर्ण छ. त्यो मानव जातिलाई जोड्नलाई, मानव जातिको सेवा पुर्याउनको लागि नै यो मानव जातिले हामीले नै सृजना गर्दै ल्याएको चिजहरू, वर्षाले ल्याएको परम्पराहरू हो.
अब यो जस्तो आजको हाम्रो कुराकानी भनेको सम्पदाले गर्दाखेरि विशेष गरी खुल्ला ठाउँहरू कतिको जोगिएका छन् त भन्नेमा केन्द्रित पनि रहेको छ होइन यहाँनिर प्रसंग के उठाउन चाहन्छु भने अब यहाँले 32 वर्ष भन्दा लामो अनुभव यो क्षेत्रमा बटुलिसक्नु भएको छ हाम्रै यो विशेष गरी यो पाटन भक्तपुर काठमाडौँमा कस्तो थियो पहिला कस्तो थियो अहिले के देख्नु भएको छ यो अलिकति परिवर्तन भएको कुराहरू अलिकति बताइदिनुहोस् न
अब जहाँसम्म हाम्रो अध्ययनबाट हामीले जानकारी छ हामीले वस्तुस्थिति वस्तु स्थिति हेरेर अध्ययन गर्नुपर्ने हुन्छ यसलाई के भन्छ मूल्याङ्कन गर्नुपर्ने हुन्छ अब हाम्रो नेपालको संस्कृति भनेको त निकै पुरानो संस्कृति हो त्यसमध्ये काठमाडौँ भ्यालीको पनि पुरानै मानिन्छ काठमाडौँ उपत्यकाको अब काठमाडौँ उपत्यकाको कुरा गर्नुहुन्छ भने करिब करिब ईसापूर्व 1000 वर्ष अगाडि किराँत संस्कृति भनेर जुन किराँती जातिहरूको किराँती बनाउँदा हामीले भन्नु पर्यो अब हामीले नाउँ दियौं होइन संस्कृति विकसित हुँदै आएको हो अब त्योभन्दा अगाडिको कुरा गर्नुहुन्छ भनेदेखि त अझ अगाडि जानुहुन्छ भने अब 2,00,000 वर्ष अगाडि हामी आधुनिक मानव होइन 2,00,000 वर्ष अगाडिको हामी आधुनिक मानवको सुरुवात भयो त्यो बेलामा एउटा भनौँ न बजै हुनुहुन्थ्यो हजुरआमा हुनुहुन्थ्यो उनैको सन्तानहरू हामी सबै चाहे चाहिँ नि त्यो हामी हिन्दू हौं बौद्ध हौं अथवा चाहिँ युरोपियन हौं अथवा अफ्रिकेली हौं होइन सबै एउटै वेदबाट जन्मेको एउटैको सन्तान हो भन्ने चाहिँ यो डीएनए परीक्षणबाट आजकल प्रमाणित भइसक्यो त्यसपछि 40,000 वर्ष अगाडि एउटा विशेष किसिमको भुइँचालो गयो ज्वालामुखी फट्यो त्यो अफ्रिकामा त्यो ठाउँबाट अनि हामी त्यस्तो भएपछि अब कतिपय त त्यहीँ मरे कतिपय चलाख मान्छेहरू विभिन्न ठाउँमा फैलिए फैलिँदाखेरि त्यो फैलिने क्रममा कतिपय हामी यहाँकोहरू यहाँ आइपुग्यौँ होइन कतिपय अरू ठाउँमा पुगे कतिपय अरू ठाउँमा पुगे त्यो पनि डीएनए परीक्षणबाट पत्ता लागेको हो वैज्ञानिकहरूले अनि कुन क्षेत्र भएर आयो कसरी भएर आयो के भयो यसमा पनि विशेष अध्ययन भएको छ 40,000 वर्ष अगाडि त्यो 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 क्रममा नेपालमा पनि उनीहरू आइपुगे नेपालमा आइपुग्दाखेरि दुई ठाउँबाट आइपुगे भन्ने सम्भवत मान्छ एउटा दक्षिणबाट भएर पनि आइपुग्यो अर्को उत्तरबाट आइपुग्यो तर दुवै आउँदाखेरि करिब करिब त्यस्तै त्यस्तै समयतिर आइपुग्यो भन्ने चाहिँ हामीले के जानकारी छ त्यो ढुङ्गे युगको जुन औजारहरू प्राप्त भएको छ उनीहरूले प्रयोग गर्ने विभिन्न ठाउँमा अब चोभारमा पाएको छ बुढा नीलकण्डमा त्यसको अध्ययन गर्दाखेरि दुवै एउटै एउटै करिब करिब एउटै एउटै ठाउँ टाइमतिर आएर मिश्रित किसिमको सभ्यता विकास भयो हो भन्ने जस्तो देखिन्छ त्यसको प्रमाणहरू चाहिँ यो ऋषि विद्वान सेचेन को भन्ने मान्छेले विद्वान उहाँले चाहिँ 35,000 वर्ष 37,000 वर्ष गाडीको ढुङ्गे औजारको आधारमा उहाँहरूले त्यो व्याख्या गर्नुभएको छ अनि अब यही क्रममा चाहिँ अब किराँत संस्कृति जब सुरु भयो नेपालमा किराँत संस्कृतिबाट हामीले के विस्तारै के बनाउन थाल्यो भने पानीको व्यवस्था बडो राम्रो गर्न थाल्यो कृषिको व्यवस्था पानीको व्यवस्था सँगसँगै उनीहरूले त्यस बेला नाउँ पनि राखिरहेको थियो तिलमक भनेर कुलोलाई उनीहरू तिलमक भन्थे नहर खन्नु पर्यो भने कुलो खन्नु पर्यो भने अब फेरि अर्को एउटा हामीले के जानकारी छ भने विश्वको ठूलो ठूलो सभ्यताहरू सबै नदी किनारमा होइन समुद्रको नजिक पानी भएको ठाउँमा बसिया छ त्यस्तै गरी काठमाडौँ भ्यालीमा पनि अब विष्णुवती छ बागमती छ अरू खोलाहरू छ त्यो नजिक नजिकै उनीहरूले चाहिँ नि यो कुलो खन्दै लगेर चाहिँ नि यो राजकुलोहरू खनेर बस्तीहरू बसाएर अझ त्यसलाई विशेष किसिमले व्यवस्थित गर्दै लगेर ठुलो बनाउँदै लगे
भने हाम्रो संस्कृति अब हामीले सामान्यतया पढ्ने पनि जहाँको वातावरण जस्तो छ त्यही अनुसारको संस्कृतिहरू विकास गरिन्छ र त्योसँग हामी नजिक हुन खोज्छौं भन्ने कुराहरू छ त्यही क्रममा यहाँले भन्नुभयो किराँत संस्कृति पनि जसरी कि उनीहरूले संस्कृतिको विकास गरे र हाम्रा अहिलेका जुन सम्पदाहरू छन् किराँत त्यो वर्षदेखिको अहिलेसम्मको भनेपछि त हामीले जुन सार्वजनिक सम्पदाहरू निर्माण गरेका छौं ती सबै हाम्रो धर्म संस्कृतिबाट निर्देशित छन्
एकदमै एकदमै त्यो धर्म पहिला भन्ने कि संस्कृति पहिला भन्ने हुन त हामीले संस्कृति नै पहिला भन्नुपर्छ धर्म त पछि विकसित विकसित हुँदै आएर नयाँ नयाँ किसिमको पहिला त प्रकृति धर्म नै थियो होइन स्यामानिजम भनिन्छ कतिपयलाई होइन अब त्यसमा झाडफुक तन्त्र मन्त्र यो ट्रान्समा लैजाने मान्छेहरूलाई के भन्छ देउता बकाउने यताउता देउता चढ्ने यस्तो यस्तो जुन प्रकृति धर्म थियो त्यो पहिला थियो पछि ठुलो ठुलो धर्महरू विकसित हुँदै आयो त्यो संस्कृति जुन शुरू हुन थाल्यो संस्कृति जब शुरू हुन थालेपछि तपाईँले भन्नुभए जस्तो अब यो एकले अरूलाई जोड्ने यसैबाट चाहिँ के भन्छ मानव जातिमा व्यक्तिवादिता बढी नहोस् एउटा सामाजिक एकता होस् सामाजिक चिन्तन शुरू होस् मिलेर काम गरौँ मिलेर गर्यो भनेदेखि सबै कुरा राम्रो हुन्छ विकसित गर्दै लैजान सकिन्छ अब पहिला पनि हेर्नु भने एक्लैले शिकार गर्दाखेरि जान जोखिममा पर्थ्यो सामूहिक रूपले शिकार गर्न जाँदै उसले उसलाई बचाउन सक्ने यस्तो हुँदै हुँदै गएर बिस्तारै तपाईँले भन्नु जस्तो चिसो ठाउँमा चिसो किसिमको चिसोबाट कसरी बच्ने गर्मी ठाउँमा गर्मीको लुबाट कसरी बच्ने त्यो ठाउँमा कस्तो विधि व्यवहारहरू राख्ने रोग फैलिने टाइममा कस्तो किसिमको संस्कृति दाता पर्वहरू बनाउने कस्तो जीवनयापन शैली अप्नाउने भन्ने कुरा त संस्कृतिले बिस्तारै निर्धारण गर्दै ल्याएको
जस्तो राजकुलो भन्या अब काठमाडौँमा कृषिलाई बढी मानिएको भएर कृषि नै मुख्य पेसा भएको भएर राजकुलोहरू बनाइएको थियो जुन अहिले बासिरहेका अवस्था छन् होइन यी जस्तो यस्ता खालका संस्कृतिहरूले हाम्रा यी सार्वजनिक जुन यहाँले भन्नु भने विभिन्न हाम्रो जुन शासनहरू चले होइन किराँत मल्लदेखि लिएर उनीहरूले आफ्नो आफ्नो जस्तो आफ्नै परिवारका लागि भए पनि विभिन्न मठ मन्दिरहरू बनाए विभिन्न सार्वजनिक स्थलहरूमा त्यस्ता खालका संस्कृतिलाई जोड दिए होइन आफ्नै परिवारको खुसीको लागि भने पनि त्यो गरे नि यसले संरक्षणमा कतिको योगदान पुर्याएको जस्तो लाग्छ यहाँलाई
एकदमै अब हेर्नुहोस् न के छ भने अब संस्कृतिमा अब तपाईँले हामीले अहिले तपाईँले के कुरा गर्नु भने भौतिक सम्पदाहरूको कुरा गर्नुभयो जस्तो कि मठ मन्दिर देवालय पाठीपुवा विशेष क्षेत्रहरू जुन संस्कृतिमा कुनै बेला बनाइएको र सार्वजनिक रूपमा लोकार्पण गरिएको चिजहरू होइन त्यस्तो बनाउन त्यस्तो गर्नको लागि एउटा सबभन्दा ठूलो जरुरी के छ भने संस्कृति र संस्कारको जरुरत छ अब संस्कार भएन भने अब त्यो गर्नै सकिँदैन एक किसिमले भनौँ न अब मलाई मेरो बाजेले अथवा चाहिँ बडा बाजेहरूले के गर्नुहुन्थ्यो भने हेर त यो सानो बेलामा हातले समातेर भर्खर हिँड्दा जाने अलिक ठुलो भएको बेलामा यो हेर त यो तिम्रो पार्टी तिम्रो बाजेले बनाएको अथवा तिम्रो बडा बाजेले बनाएको अथवा त्योभन्दा अगाडिको पुस्ता यो चाहिँ नि मन्दिर फलानाले बनाएर गएको फलानु यो चाहिँ घण्टा फलानाले चढाएर गएको भन्ने जुन उहाँहरूले हामीलाई संस्कार सिकाउनु भयो यो गरेर जानुपर्छ यो कन्टिन्युटी दिनुपर्छ एकपछि अर्को एउटा पुस्तापछि अर्को पुस्तामा यसो भावनाहरू हस्तान्तरण हुनुपर्छ भन्ने जुन संस्कार बलियो संस्कारले यो अरूको लागि बनाइदिनुपर्छ हामीले आफ्नो लागि मात्रै गर्ने होइन समाजकै लागि पनि गरिदिनुपर्छ भने जुन संस्कार देश देशको रूपमा पारिवारिक रूपमा सामुदायिक रूपमा जातिगत रूपमा जुन किसिमको आउँछ त्यो संस्कारले नै यस्तो चिजहरू जस्तो हामीले ब्याङ्कमा अलिअलि गरेर पैसा जम्मा गर्दै गएपछि एउटा ठुलो पैसा जम्मा हुन्छ भने जस्तै त्यस्तै यो संस्कृति पनि यस्तै संस्कारहरूले बिस्तारै उसले अलिकति गर्यो उसले राजाले गर्यो अनि त्यसपछि फलानु राजाले गर्यो अनि फलानु परिवारले गर्यो डिस्कानु परिवारले गर्यो गर्दै 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 पुस्तान्तरण गर्यो एउटा मन्दिर बनाउनलाई कति पुस्ता लाग्यो होला अब त्यसमा हामीले घर बनाएर डेकोरेसन गर्ने भन्ने जस्तो मन्दिरलाई सजाउनको लागि कति पुस्ता लाग्यो होला होइन सोच्नुहोस् त्यो भावनाले नै यो झनझन बढ्दै गएर समृद्ध भएर ल्यायो
अब यो जुन संस्कारको कुरा यहाँले उठाउनु भयो नि होइन त्यो संस्कारले अहिले जति पनि हाम्रो उपत्यकाकै कुरा गर्ने हो भने धेरै मठ मन्दिरहरू अहिले पनि मासिएका छैनन् कि अहिले छन् होइन अब कतिपय अवस्थामा हजुर अहिले चाहिँ त्यही संस्कारको केही कतै कमी भएको हो कि भनेर पनि प्रश्नहरू धेरै उठेका छन् यसमा चाहिँ के भन्नुहुन्छ
एकदम अब कस्तो छ नि फेरि अब संस्कार कुरा गर्दा यो संस्कारहरू संस्कृति धर्मले के भनेर हामीलाई सिकाउँछ भने शास्त्रहरूले पनि अझ तपाईँहरूले पुर्खाको रूपले पनि बाबुबाजेहरूले भन्दै आएको अझ पुरोहितहरूले भन्दै आएको गुरु पुरोहितले सुन्नुभयो आफ्नो आमदानीको दशांश चाहिँ धर्म संस्कृतिको लागि खर्च गर्नुपर्छ कुनै शास्त्रले भन्दा 20% कुनै शास्त्रले भन्दा 25% तर केही हदसम्म त शास्त्रहरूले पनि संस्कृत क्षेत्रको मान्छेहरूले पनि पैसा छ भने केही पैसा दान गरेर केही बनाइदिएर अथवा चाहिँ पैसा छैन भने समय दिएर अब जस्तो हामी आज कुरा गरिरहेछौँ हामीले संस्कृतिको लागि केही समय दिइरहेछौँ दिनको निरन्तर केही एक घन्टा दुई घन्टा कतिपय मान्छेहरू संस्कृतिको लागि समय दिनुपर्छ भने गुठीमा काम गर्न जान्छन् कोही भजन गाउन जान्छन् कोही के गर्न जान्छन् कोही मन्दिरको सेवा गर्न जान्छन् टहल गर्न जान्छन् होइन यसरी यो भन्दै आइराखेको भयो होइन एउटा अनि दोस्रो अब पछि के भइदियो भनेदेखि अलिकति यहाँ एक दुईवटा कुरा अर्को के छ भनेदेखि संस्कृति सञ्चालन गर्दै गर्दै आउँदाखेरि एउटा विशिष्ट व्यवस्था हामीले काठमाडौँमा के पनि गर्न थाल्यौँ गुठी व्यवस्थाको बन्दोबस्त गर्न थाल्यौँ यति पैसा म राखिदिन्छु मूलधनको रूपमा त्यसको ब्याजबाट चलाउनु अथवा यति जग्गा म राखिदिन्छु त्यसको बालीबाट चलाउनु अनि यो चलाउने मान्छेहरू फलानु 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 अनि यिनीहरू चाहिँ गुठियार भए उनीहरूले अथवा उनीहरूको सन्तानले पछि निरन्तर चलाउँदै जानु यसलाई चलाएन भने एकदम पञ्चमहा पाप लागोस् ठूलो पाप लागोस् चलायो भने एकदम धर्म लागोस् भनेर यस्तो किसिमले एउटा चाहिँ मौखिक अथवा लिखित एउटा सामाजिक सम्झौता दस्तावेज बनाएर उनीहरूले त्यो चलाउँथे अब चलाउँदै लैजाने क्रममा मूलधनबाट ब्याजबाट चल्ने चाहिँ यो के भन्छ सम्पदाहरू संस्कृतिहरू चाहिँ बिस्तारै लोप हुन थाल्यो किनभने पैसाको के इन्फ्लेसन भन्छ नि होइन त्यो चाहिँ बढ्दै गएपछि पैसाको महत्व घट्दै घट्दै गयो पहिला पाँच पैसाले भोज खान भ्याइन्थ्यो भने अहिले मतलब 50,000 पनि पुग्दैन भने जस्तो होइन अनि जति पनि जग्गाहरूको गुठी राखियो त्यो चाहिँ अलिक बढी निरन्तर भयो तर कालान्तरमा आएर के भयो भनेदेखि अब गभर्मेन्टबाट पनि हामीले अब के बुझेनौँ अथवा के कारणले हो हामीले गुठी व्यवस्थालाई चाहिँ जुन त्यसरी राखिरहेको गुठीहरू जुन समाजबाट व्यक्तिहरूले परिवारले राखिरहेको गुठीहरू गुठी संस्थानमा गाभिसकेपछि गुठी संस्थानमा गाभ्न त गुठी संरक्षण गुठी राम्रो हुन्छ भनेर गाभ्न चाहिँ गाभियो तर सरकारको नीतिको कारणले अब नीतिमा त हामीले के गर्नु छैन किनभने सरकारले कुनै पनि नीति बनाउन सक्छ लागू गर्न सक्छ जनताको हितको लागि कहिलेकाहीँ एउटा जनतालाई हित गर्छु भन्दाखेरि अर्को जनतालाई बेफाइदा भए पनि हुनसक्छ नोक्सान भए पनि हुनसक्छ त्यस्तै के भयो भनेदेखि गुठीलाई रेकर्डमा परिवर्तन गरेर होइन किसानले आफ्नो मैयानीको बढी हक पाउने किसिमले यस्तो किसिमको यो ऊ आउँदाखेरि नियम कानुनहरू बन्दाखेरि गुठी संस्था गुठी जग्गाहरू चाहिँ नि थोरै पैसा दिएर किसानहरूले मोहीहरूले किन्न पाउने अथवा त्यसलाई रेकर्डमा परिवर्तन गर्न पाउने र त्यो बेचेर अहिले त कैयौं करोडपति अरबपति भएछन् त्यो सम्पदाहरू त्योसँग सम्बन्धित गुठी जग्गाहरू मात्रै बेचेर कुन देउताको कति सम्पत्ति जग्गा कति चाहिँ कति जग्गाबाट कतिले कति कमाएको करोडपति भयो अरबपति भयो भने किस्सा कहानीहरू त पनि सुन्न सक्नुहुन्छ होइन अनि त्यस्तै गरेर त्यो प्रब्लम आइसकेपछि बिस्तारै त्यो समस्या आउन थालेपछि मान्छेहरूको चाहिँ नि गुठीप्रति अब अलिकति के भयो भनेदेखि यो अलि यो के भन्छ नेपाल भाषामा भन्नुपर्ने झेलिया भयो हामी झेलियामा पर्यौँ कि हामी अलिकति अन्यायमा पऱ्यौँ कि अब ठिक छ मै किसानहरूले जुन हक पाएको त्यो त एक हिसाबले राम्रो भयो होइन अर्को किसानले के भने हाम्रो सम्पदामा थियो नोक्सान भयो नि भनेपछि फेरि अर्को एउटा समूह कस्तो समूह आयो भने टाटा भाडाको समूह हेर सरकारले यस्तो गरिदियो अब यो नगरौँ हामी निजी बनाएर राखौँ सरकारमा राखिदिएपछि अब त्यो टाटा भाडाहरूले के गरिदियो भने झन् निजी बनाएर त्यो पनि खान थाले कतिपयले खाएन है हाम्रो मान्छेहरू पनि छन् त्यो संस्कार राखेर छोड्नुपर्छ भने त्यसो हुँदाहुँदा अहिले त के भइसक्यो भने त्यो जग्गाहरूमा त्यो भूमाफिया नै खडा भइसक्यो तपाईँले सुन्नुभयो होला होइन कसरी त्यहाँ चलसेल हुँदैछ के
हुँदैछ
अब त्यो अलिकति दुष्प्रभाव पनि पर्दै गयो तर फेरि हामीसँग अझै पनि अझै यो पुस्तासम्म पनि हामी के देख्छौँ भने त्यो बलियो संस्कार चाहिँ बाँकी छ केही गर्नुपर्छ है भनेर मेरो बाजेले गरेर जानुभएको थियो
समुदाय स्तरमा व्यक्तिगत
त्यो केही पर्सेन्ट मान्छे ले गरेर पनि त्यो तानिरहेछ अर्को त अब सरकारले फेरि समयअनुसारको नियम कानून पनि ल्याएछ अब जस्तो भनौँ यो प्राचीन संरक्षण के अरे सम्पदा संरक्षण ऐन 2013 त्यसले गरेर पनि धेरै सम्पदाहरू बचेन त्यो इन्क्रोचमेन्ट भएन निजीकरण भएन तपाईँले भने नि होइन यस्तो भएर त्यो पनि जान सक्ने हालत थियो कतिपय त सरकारले बचाइरहेछ कतिपय त हाम्रै संस्कृतिलाई बचाइरहेको छ होइन हाम्रो संस्कारले
जुन निरन्तर अहिलेसम्म चलिरहेका छन् हामीले यो कुराकानीलाई निरन्तरता नै दिन्छौँ हामी अहिले छोटो विश्राममा जान्छौँ विश्रामपछि हामी फेरि जुन आज हामीले विषय लिएका छौँ हाम्रा संस्कृतिहरूका कारण पुगिरहेको सम्पदा संरक्षणमा पुगिरहेको योगदानको विषयमा हामी कुरा गरिरहेका छौं र हामीसँग हुनुहुन्छ संस्कृतिका अध्येता नुतनधर शर्मा उहाँको कुराकानीलाई निरन्तर राख्नेछौ अहिले चाहिँ छोटो विश्राम
कार्यक्रम यतिखेर तपाईँ रेडियो सगरमाथा FM 102.4 MHz खुल्ला मन सुनिरहनु भएको छ खुल्ला मञ्च हरेक दिन तपाईँ मध्याह 12 बजेदेखि दिउँसो 3 बजेसम्म सुन्न सक्नुहुन्छ आज मंगलबारको दिन हामी कार्यक्रमको 1 घण्टा यो सार्वजनिक या भनौ खुला स्थानमा केन्द्रित रहेर कुराकानी अगाडि बढ़ाउँछौ र यसै क्रममा आज हामीसँग हुनुहुन्छ संस्कृतिका अध्येता नुतनधर शर्मा उहाँसँग हामीले खुला ठाउँको बारेमा चर्चा गरिरहेका छौं कुराकानी गरिरहेका छौं यसो क्रममा म यहाँसँग एउटा जिज्ञासा राख्न चाहन्छु जस्तो अब यो विशेष गरी यो पाटन क्षेत्रमा छ नि नाम किटेरै भन्नुपर्दा कुन कुन सम्पदाहरू चाहिँ हाम्रो यो अहिलेसम्म चाहिँ जोगिरहेको छन् हाम्रै भनौँ न जस्तो जात्रादेखि लिएर अन्य हामीले दैनिक रूपमा गर्छौं नि कुनै पनि सांस्कृतिक कार्यक्रमहरू होइन त्यस्ता कार्यक्रमहरूले कुन कुन सम्पदाहरू जोगाउन चाहिँ एकदमै मदत पुर्याएको छ
अब सम्पदा जोगाउने त अब विशेष गरेर पाटनको सम्पदालाई जोगाउने त युनेस्को क्षेत्रभित्र पर्ने विश्व सम्पदा पनि पर्या भएर पाटनको दरबार क्षेत्र त केही हदसम्म जोगिया छ, सरकारले पनि यसमा ध्यान दिया छ। पाटन दरबार छ, त्यो युनेस्को प्रेसर भयो, कुनै बेलामा त खतराको सूचीमा पनि राखिसकेका थियो तिमीहरूले, तिमीहरूले सम्पदा राम्ररी संरक्षण गर्न सकेनौ, हामीले यो हटाइदिन्छौ विश्व सम्पदाबाट भन्ने तिमीहरूले एउटा चेतावनी स्वरूप खतराको सूचीमा पनि राखिसकेका थियो। तर सरकार र जनताको नगरपालिकाले चाहिँ राम्रो समन्वय गरेर त्यो खतराको सूचीबाट आफूलाई पन्चायो, होइन अहिले खतराको सूचीमा छैन। तर त्यसो भन्दैमा फेरि अरू क्षेत्रहरू जुन कि विश्व सम्पदा क्षेत्रभन्दा अलिक बाहिर परेको, अब सीमान्त क्षेत्रको सिमानाभन्दा अलिक बाहिरको सम्पदाहरू त अब खतरामा पर्दै गइरहेछन्, धेरै यसो सम्पदाहरू खतरामा पर्दै गएका छन्। अझ तपाईँले हेर्नुहुन्छ भनेदेखि त यो जर्मनीको एउटा राजकुमार प्रसाद थिएछला प्रसादको राजकुमार पाटन घुम्न आउँदाखेरि त उहाँले आफ्नो रिपोर्टमा के लेखेर जानुभएको थिएन, पाटनमा मठ मन्दिरहरू त भग्नावशेषको रूपमा देखिन्छ भन्नेसम्म पनि कम्प्लेन लेखिया
पाइन्छ
यो विश्वयुद्धभन्दा अगाडिको बेलामा। है अब त्यस्तोसित हामीले हाम्रो सम्पदाहरू भनौँ न एक हिसाबले विदेशीको आँखामा कति नराम्रो प्रभाव पर्ने किसिमले बिग्रिँदै गइरहेको थियो। तर अब बिस्तारै हामीले त्यो त्यस्तो अवस्थाबाट निजात पाइसक्यौँ, बिस्तारै हामी माथि उठ्न थालिसक्यौँ, बिस्तारै हामीले हाम्रो जनचेतना पनि फैलिन थाल्यौँ जनतामा, विभिन्न सामाजिक गैर सरकारी संस्थाहरूले पनि यसमा योगदान गर्न थाल्यो, अनि त्यसै गरेर सरकारले पनि अलिकति बलियो नीति बनाउँदै अब संस्कृति नीति पनि दुई वर्ष भयो आइसक्यो, होइन 67 हुन थालेको, अब बिस्तारै सम्पदा संरक्षण हुन थाल्यो। त्योभन्दा अगाडि त के थियो भने तपाईँले हामीले चर्चा गरे जस्तो संस्कृतिले नै यसलाई जोगाइराखेको थियो। अब कस्तो हुन्छ भने भौतिक सम्पदा भनेर जुन मूर्त सम्पदा छ जुन कि हामीले हातले छोएर अनुभव गर्न सक्छौँ, त्यो सम्पदाहरूलाई जोगाउनको लागि, त्यो सम्पदाहरूलाई विशेष महिमामय बनाउनको लागि अभौतिक सम्पदाहरू, अमूर्त सम्पदाहरू, जस्तो कि जात्रा माता, पूजा आजा, मन्दिरमा पूजा नै भएन भने शरीर छ आत्मा छैन भने जस्तो, होइन त्यो शरीर जीवन्त भएन नि, मरेको शरीर जस्तो हुन्छ, त्यो भौतिक सम्पदालाई जीवन्त बनाउनको लागि, जोगाउनको लागि तपाईँले भन्नुभयो जस्तो अभौतिक सम्पदाहरू, अमूर्त सम्पदाहरू जुन कि जात्रा मात्र, पूजा आजा, अनुष्ठान, होइन संस्कृतिहरू सबै बन्दै आएको हो पर्वहरू, अनि तिनीहरूले नै पनि त्यो हाम्रो सम्पदाहरू जुन भौतिक सम्पदाहरूलाई जोगाउनलाई महत्वपूर्ण काम गरेको छ, धेरै नै महत्वपूर्ण काम गरेको छ। अब भनौँ न उदाहरणको लागि अब कुनै एउटा विशेष मन्दिर भनौँ, अब कृष्ण मन्दिरलाई हामीले जोगाउनलाई के गरिरहेका छौँ त, कुन कुन जात्रा पर्वहरू छ त भन्दाखेरि एउटा के गरिन्छ भनेदेखि वर्षबन्धन पूजा भनेर जुन दिन मन्दिर स्थापना गराइदिन्छ, जुन दिन यज्ञ होम गरेर मन्दिर स्थापना गरिन्छ, होइन त्यो दिनको दिन भनेर प्रत्येक वर्ष वर्षबन्धन पूजा भनेर पूजा गरिन्छ।
कुन महिनामा पर्छ यो,
त्यो कृष्ण मन्दिरको कुन दिन कुन महिनामा पर्यो ठ्याक्क मैले भन्न सकिनँ, त्यो बेलामा के गरिन्छ भने त्योभन्दा अगाडि मन्दिरमा कुनै झारपात रुख उम्री के
उहरू
सरसफाई गर्ने, यताउता गर्ने, केही छ कि समस्या छ कि त्यो हेरिन्छ, अनि त्यसपछि पूजा आजा गरेर गुठियारहरू त्यही बेला भेला हुन्छन्, गुठियारहरू सबै बसेर के गर्नु पर्यो कसो गर्नु पर्यो सामान्यतः छलफुल हुन्छ, अनि त्यस्तै गरेर अब कृष्णाष्टमी हाम्रो सबैभन्दा ठुलो चाड नै
हो।
त्यो चाड भनेको त के भने कृष्ण मन्दिरमा राष्ट्रपतिदेखि लिएर सर्वसाधारण जनता सबै गएर के त्यो देउता भक्ति गर्ने, देउता पूजा गर्ने मात्रै होइन कि मठ मन्दिरको कस्तो छ हालखबर भनेर विचार गर्न गए पनि भएन,
भएन
खबरदारी पनि भयो, यो त बेठिक भयो नि अथवा ठिक भयो नि भन्ने चाहिँ कमेन्ट पनि उनीहरूको आइरहेको हुन्छ, सुन्न सक्छ, उनीहरू आफै चर्चा गरिरहेको हुन्छन् के गर्नु पर्यो कसो गर्नु पर्यो भन्ने कुरा त्यहीँबाट पनि केही निस्किन सक्छ, होइन त्यहाँ अलिकति वस्तुहरू सुन्ने भने विचार गर्ने भने हाम्रो त नि एक्सपर्टिजहरू अब सरकारमा विशिष्ट व्यक्तिहरू पनि त्यहाँ बसेरी केही समय बिताउने नै उहाँले पनि अनुभव गर्न सक्नुपर्छ, के गर्नु पर्ला कसो गर्नु पर्ला के समस्या रहेछ भन्ने कुरा, अनि त्यस्तै गरेर अब अरू चाडहरू पनि अब सानोतिनो पनि त्यतिकै चलिराखेका हुन्छ,
कार्तिक
नाचहरू त्योसँग सम्बन्धित होइन त्यो त्यो पनि फेरि कस्तो छ भने यो मठ मन्दिरहरूलाई महिमामण्डित गर्नको लागि हामीलाई अभौतिक सम्पदा किन चाहिन्छ भने अभौतिक सम्पदा जतिचोटि दोहोरिँदै टेरिँदै चौँदै अब हजारौं वर्षदेखि जुन हामीले त्यो परम्परा चाडपर्व अथवा चाहिँ रिचुअल्स भनौँ है उयोलाई नेपालमा ठ्याक्कै भन्ने शब्द त छैन तैपनि हामीले के भन्न सक्छौँ दैनिक गरिने
क्रियाकलापहरू
हामीले जति दोहोऱ्याउँदै टेराउँदै जान्छौँ हेर्दाखेरि चाहिँ सामान्य जस्तो हुन्छ ढेली रटिरहेछ एबिसिडी भनिएको छ होइन मन्त्र पढिरहेछ रटिरहेछ होइन अथवा कुनै विशेष बच्चाहरूले एबिसिडी पढ्ने जस्तै अब ठुलो मान्छेले पनि त्यही यो त बोरिङ भन्ने जस्तो होला तर के हुन्छ भने त्यो निरन्तरताले एउटा यस्तो शक्ति दिन्छ त्यसलाई होइन एउटा त्यो शक्ति भनेर कस्तो भने सामाजिक समाजले हेरेर देखेर पाएको प्रतिबद्धता जुन त्यो अब हामी कहाँ भनौँ न हेर्नुहोस् न अब पशुपति भट्टजीहरूले पूजा गर्नुभएको छ यति वर्ष अगाडिदेखि कन्टिन्यू गरेर आउनुभयो उहाँहरू कति शक्तिशाली हुनुहुन्छ है नयाँ प्रधानमन्त्री त्यो बेला प्रचण्डजीले पनि मतलब चाहिँ उहाँ ल भइहाल्यो नि यो कन्टिन्यू मतलब त्यो निरन्तरतामा त्यो हामीले भन्छौँ नि अझ हाम्रो धर्म अनुसार तपस्या गरेर के गर्दै भयो भने जस्तो त्यस्तो शक्ति आउँछ कि त्यसमा कहिले काहीँ चाहिँ कतिसम्म हुन्छ भनेदेखि त्यो त्यो त्यही कारणले गरेर त्यो देश बीचको युद्ध पनि हुन सक्छ कि त्यस्तो सम्भावनाहरू पनि आउँछ त्यो हेर्दाखेरि सानो चिज हुन्छ त्यो निरन्तरता दिइरहेको के हो दिनकार त्यही गरिरहेको छ केही न केही के गरिरहेको छ तिमीहरूले भन्ने जस्तो हुन्छ त त्यसले त्यो त्यो त्यसलाई त्यति शक्तिशाली बनाइरहन्छ त्यसलाई त्यो त्यो संरक्षित गरिरहेको छ त्यसैले पनि त्यो ठुलो सेना मेना एटमिक इनर्जी सेनर्जी राखेर हात त्यहाँ राखेर त्यसलाई संरक्षित गर्नु पर्दैन त्यही क्रियाकलापहरूले पनि संरक्षित गरिरहेको हुन्छ त्यो शक्तिशाली हुँदै हुँदै गइरहेको हुन्छ जति मन्दिर पुरानो हुन्छ त्यतिकै शक्तिशाली भक्तहरूले के हुन्छ नि त्यहाँ गएपछि त सबै पुरा हुन्छ इच्छा मनोकामना जम्मै पुरा हुन्छ किन त्यो कामना किन हुन्छ त्यो निरन्तरता जति बढी हुँदै गयो त्यो त्यतिकै पवित्र हुँदै जान्छ त्यतिकै संरक्षणीय हुँदै जान्छ त्यतिकै आदरणीय हुँदै जान्छ त्यतिकै पूजनीय हुँदै जान्छ
विश्वास पनि बढ्छ र त्यसले गर्दाखेरि संरक्षणमा
सहयोग गर्छ
एकदमै हजुर जस्तो हाम्रो पनि अहिले बिहान दैनिक उठ्ने बित्तिकै कतिपय हाम्रा नित्य कर्म गर्ने मन्दिर गएर पूजा गर्ने केही नभए पनि घर अगाडि पनि सानो पोतेर पूजा अक्षता फूल अबिर चढाउने त्यस्तो चलन छ यसले गर्दा पनि हाम्रा यी सम्पदाहरू जुन अभौतिक सम्पदाले भौतिक सम्पदाहरू संरक्षणमा यदि नभइदिएको भए के हुन्थ्यो होला हामीले के अनुमान गर्न सक्छौँ
यो अब सामान्यतया हामीले के अनुमान गर्न सक्छौँ भने त्यो नभइकन त चल्दैछ जरुरी छ संस्कृति भनेको कुरा
समाजले निरन्तरता पाएन
समाज निरन्तरता नपाएको पनि संस्कृति भनेको कस्तो चिज भने समयअनुसारको पनि हुन्छ अब समयअनुसारको संस्कृति भन्छ अब कुनै व्यक्ति जन्मि निमित्तै उसलाई जात कर्म नाम नदिकन हुँदैन तपाईँको संसार चल्दैन नागरिकता कसरी लिनुहुन्छ होइन कसरी बच्चाले सर्टिफिकेट पहिचान कसरी पाउँछ होइन नाउँ दिनै पर्यो तपाईँले यो म मान्दिनँ यो म त नास्तिक छु यो धर्मकर्म विश्वास छैन भने पनि आफ्नो छोराको आफ्नो छोरीको नाउँ त नामाकरण त गर्नु पर्यो होइन बुझ्नुभयो त्यसै गरेर समयअनुसार अब उसलाई समय आउँछ पढाउनु पर्यो अब स्कुल त पठाउनु पर्यो अब त्यो वेद अध्ययन गर्नलाई पढाउनलाई भने व्रतबन्ध गराउने भन्ने परम्परा त्यही हो समयअनुसार उसको उमेर अनुसारको जुन संस्कृति उसलाई दिइरहनु पर्छ अब विवाह गर्ने उमेर हुन्छ विवाह गरिदिनु पर्यो न त वंश कसरी चल्छ होइन मानव सभ्यता त सकिन्छ त्यस अर्थमा त संस्कृति चाहियो अब त्यो संस्कृति त्यो त्यो सँगसँगै अरू पूजा आजाको विधि विधानहरू त्यो भन्नु सरसफाई गर्ने यताउता गर्ने त्यसले गर्दा त्यो किन चाहियो भने तपाईँको जीवनको निरन्तरताको लागि तपाईँको जीवनको दीर्घायुको लागि पनि तपाईँले त्यो निरन्तर गर्दाखेरि तपाईँको आयु पनि सामान्यतया के भन्छ बढ्दै गएको हुन सक्छ हुनु पनि पर्छ मेरो विचारमा यो सधैँ एउटै मात्र भयो भने अलिक यो यो निरन्तर भएन अब दैनिक रूपले खानै पर्यो चार दिनको एकचोटि खाएर छ दिनको एकचोटि खाएर दिनको फेरि दिनभरि खाएको खाइ गरेर सम्भव त नचल्न सक्ला जीवन होइन त्यसरी त्यसले हाम्रो संस्कृतिको संरक्षण मात्रै होइन कि हाम्रो जीवनलाई पनि हाम्रो जीवनको उद्देश्यलाई परिपूर्ति गर्नको लागि यसलाई योजनाबद्ध गर्नको लागि हाम्रो जीवनलाई फलीभूत बनाउनको लागि अझ भनिन्छ के भनेदेखि मोक्ष निर्माणको लागि पनि होइन हामीलाई जरुरी छ भन्ने विश्वास हामी राख्छौँ
भनेपछि अब हामीले दैनिक जुन कार्यहरू गर्छौँ नि त्यो कार्य नै एक प्रकारले संस्कृति हो भनेर पनि त बुझ्न सकियो नि होइन
त्यो त्यो कस्तो भनेदेखि अब संस्कृति भनेको नयाँ पनि हुनसक्छ पुरानो पनि हुन्छ अब नयाँ तपाईँले चलाउँदै लैजानु भयो त्यो पुस्तावारी रूपमा हस्तान्तरण हुँदै गयो भने त्यो पनि संस्कृति हुन्छ अब तुरन्तै त संस्कृति हुँदैन आजको आज मैले परिवर्तन गरेँ नयाँ टाइम टेबल बनाएँ लाइफस्टाइल बनाएँ मेरो संस्कृति भन्न त मिल्दैन होइन त्यसको लागि निरन्तरता परम्परा पनि चाहिन्छ होइन त्यो हाम्रो परिभाषा अनुसार पनि तर के छ भने नयाँ परिवर्तन बनाउने बित्तिकै संस्कृति नभए पनि नयाँ परिवर्तन शुरू भयो भने संस्कृति आफै पनि बिस्तारै परिवर्तन भएर जाने चिज पनि त्यो हुन्थ्यो नयाँ नयाँ चिजहरू आउँदै जान्छ पुरानो चिजहरू बिर्सिँदै जान्छ तर प्रतिभात्मक रूपमा प्रयोग भइराख्यो भने अब हामी गंगा सभ्यता छोडेर यहाँ आयौँ तर बिहान पूजा गर्ने बेला गंगा सरस्वती सिन्धु भन्दै होइन विभिन्न ऊ गर्दै हामी नहुनौँ हामी त गंगामै नुहाइरहेछौँ अथवा चाहिँ यमुनामै नुहाइरहेका छौँ होइन भन्ने जस्तो भान पारेर हामी नुहाइरहेको हुन्छौँ होइन त्यो त के भन्ने हाम्रो ऊ बेलाको संस्कृति हामीले अहिले पनि निरन्तर चलाइरहेका छौँ पहिले हामीले त्यो ठाउँ छोड्यौँ होइन त्यस कारण त्यो निरन्तरता चाहिँ भइरहेको हुन्छ
एकदमै जस्तो अझ हामी अझ पाटनमै जस्तो यहाँको अध्ययन पनि धेरै पाटनमा बढी केन्द्रित भएको भएर पाटनमै अझै हाम्रा त्यस्ता के भौतिक सम्पदाहरू छन् जसले गर्दा जुन अभौतिक सम्पदाका कारणले संरक्षणमा महत्वपूर्ण योगदान पुगिरहेछ भन्ने कुरामा अझै पनि हामी गहिरिन चाहन्छौ र अहिले नै भने छोटो एउटा विश्राम लिन्छौ त्यसपछि फेरि उपस्थित हुनेछौ कार्यक्रम खुल्ला मञ्चमा
कार्यक्रम सुनिरहनु भएको छ खुल्ला मञ्च रेडियो सगरमाथा FM 102.4 MHz यतिखेर तपाईँ सुनिरहनु भएको छ कार्यक्रम खुल्ला मञ्च तपाईँ हरेक दिन मध्याह 12 बजेदेखि 2:03 बजेसम्म सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामी विविध विषयवस्तुहरू समेट्ने गर्छौं आज पनि ती विविध विषयहरूले प्राथमिकता त पाउनेछन् तर कार्यक्रममा यतिखेर भने हामीले सार्वजनिक स्थलहरूको बारेमा केन्द्रित रहेर कुराकानी अगाडि बढ़ाइरहेका छौं
हजुर आज हामीले सार्वजनिक खुल्ला ठाउँहरू मध्ये पनि जस्तो हाम्रा अभौतिक सम्पदाले संरक्षणका कारण पुगिरहेको योगदान भौतिक सम्पदामा संरक्षणमा पुगिरहेको योगदानका बारेमा कुराकानी गरिरहेका छौं र हामीसँग हुनुहुन्छ संस्कृतिका अध्येता नूतनधर शर्मा यहाँलाई फेरि पनि स्वागत गर्छु कार्यक्रममा र अब हामी अघि हामीले कुरा गर्यौं जस्तो कृष्ण मन्दिरमा जस्तो कृष्ण मन्दिर स्थापनाको भएको दिनलाई पारेर हामीले त्यहाँ विभिन्न कार्यक्रमहरू संरक्षणमा जस्तो सरसफाईदेखि विभिन्न काम गर्छौं अनि कृष्ण जन्माष्टमीमा गर्छौं दरबार क्षेत्रको कुरा गर्यौं भने कार्तिक नाच त्यही पाटन दरबार क्षेत्रमा हुन्छ प्रत्येक वर्षको तिहार पछि होइन यस्तै अरू कस्ता ती अभौतिक सम्पदाहरू छन् जुन पाटनमा भएका विद्यमान भौतिक संरचनाहरूलाई चाहिँ सम्पदाहरूलाई चाहिँ संरक्षण पुगिरहेको छ जस्तो पोखरीको कुरा गरौं होइन
चाडपर्वको रूपमा हेर्नुहुन्छ भने हामीले यो सिठीनगा कुमार षष्ठी भन्छ त्यो दिनमा भयभरको पानीको स्रोतहरू पोखरी किनार धारा तालतलै अथवा साथिनो कुण्डहरू पनि सफा गर्छौँ अनि त्यहाँ केही दिनको लागि त्यो ठाउँमा प्रयोग गर्न निषेध गर्छौँ त्यो के भन्छ वाटर साइक्लिङ राम्ररी भइराखोस् भनेर यो त्यस्तै अब चाहिँ हेर्नुहुन्छ भने नागपञ्चमीको दिन हेर्नुहुन्छ भने नागपञ्चमीको दिनमा विशेष गरेर हामीले नाग बस्ने ठाउँ भनेर ठुल्ठुलो पोखरीहरूमा हाम्रो नाग पोखरीमा मेला नै लाग्छ त्यहाँ चाहिँ सरसफाई त्योभन्दा अगाडि सरसफाई गरेर त्यहाँ आउने पूजा आदा गर्न आउने स्नान आदि गर्न आउने भक्तजनहरूको लागि चाहिँ हामी त्यहाँ व्यवस्था गरिरहेको हुन्छ होइन त्यसले गरेर पनि के हुन्छ भने पोखरी संरक्षणहरू पोखरीको स्रोत पानीको स्रोतको संरक्षण हुने कार्य पनि भइराखेका हुन्छ त्यस्तै गरेर अघि तपाईँले भन्नुभयो अब कार्तिक नाच भने कार्तिक नाच चाहिँ के हुन्छ भनेदेखि कार्तिक नाच रमाइलो हुन्छ होइन यो हाम्रो पत्रकारितामा पनि सिद्धान्तहरू छ कि विज्ञापन गर्दाखेरि पहिला होइन रमाइलो कार्यक्रमहरू प्रस्तुत गरेर रमाइलो पारिदिएर अनि अलिकति चाहिँ एटेन्सन ध्यान आकर्षण गरेपछि ल फलानु भनेर एउटा विज्ञापनको टुक्रा राखिदिएर विज्ञापन सम्बन्धी होइन जानकारी दिएपछि त्यो प्रभावशाली हुन्छ भन्ने मान्यता जस्तै गरेर त्यो नाचगानहरूले पनि गरेर के हुन्छ भने त्यो कृष्ण मन्दिरप्रति एट्र्याक्सन बढाउने त्यसप्रति केही गर्ने भावना जगाउने त्यसपछि आस्था जगाउने कामहरू भइराखेका हुन्छ त्यस्तै गरेर अब फेरि अरू चिजहरू फेरि कस्तो हुन्छ भनेदेखि यो काठमाडौँ भक्तपुर पाटन भनेको कस्तो चिज पनि भनेदेखि एकजनाले संस्कृति संरक्षणमा एकजनाले काम गर्यो अब भनौ न एबीसी हामी तीनजना छौं तपाईले काम गरेर देखाइदिनु अलि राम्रो देखाइदिनु भने मलाई पनि के हुन्छ नि म पनि कम्पिटिसन गरौं प्रतिद्वन्द्वी अथवा नराम्रो किसिमले म अझ गरौं तपाई भन्दा म के कम छु र मेरो परिवार मात्र के कम छु र म मात्र के कम छु र म पनि मलाई दान दक्षिणा यो गर्न सक्ने मान्छे हुँ म पनि एउटा बनाउँछु भनेर अर्को बनाइदिया हुन्छ अनि अर्कोले अर्को बनाउँछ त्यसो गर्दै गर्दै अब यसको लागि राम्रो उदाहरण हेर्नुहुन्छ नि काठमाडौँ भक्तपुर ललितपुरको दरबार स्क्वायरहरू क्षेत्रहरू त राजाहरूमा एउटा त्यस्तो किसिमको प्रतिस्पर्धा भएर बनायो उसले एउटा बनाइदियो भने उसले ढुङ्गाको मन्दिर बनायो भने उसले पनि ढुङ्गाको मन्दिर बनाउँछ उसले होइन उसले चाहिँ नि एउटा विष्णुको मन्दिर स्थापना गरे नि अर्कोले पनि विष्णुको मन्दिर स्थापना त्योभन्दा राम्रो बनाऊ
हजुर
होइन कलात्मक बनाऊ होइन उसले एउटा ढुङ्गेधारा बनाइदियो दरबार क्षेत्रमा म मात्रै किन्न भने म पनि बनाऊ होइन एउटा घण्टा बनाइदियो भने अर्को फेरि म पनि घण्टा बनाउँछु नि त किन नबनाउने होइन त्यो कम्पिटिसन हुने अनि त्यस्तै गरेर अब हेर्नुहोस् अब त्यो हाम्रो यो पाटनमा प्रसिद्ध त्यो गोल्डन टेम्पल भनेर प्रसिद्ध छ क्वाबहाल भन्छ है त्यहाँ चाहिँ कस्तो छ भने दुई ग्रुपले गरेर त्यो पहिला त्यति गोल्डन भन्ने सुनौलो सुनले ऊ भएको चाहिँ नि सधैँ थिएन त्यो है दुईवटा यस्तो परिवार भयो कि त्यो ठाउँमा दुवै ल्हासामा व्यापार गर्ने तिब्बतमा व्यापार गरेर कमाएको होइन अनि एउटाले एउटा तल्लालाई म चाहिँ नि सुनै सुनले पोतिदिन्छु अथवा त्यो पाता लगाइदिन्छु भनेर एउटा परिवारले भन्यो अर्को परिवारले के अरे म मात्रै किन कमाउँछु नि मैले नि यसरी कमाएछु होइन भगवान्को कृपाले तिब्बत गएर कमाएछु म नै राख्छु अर्को तल्ला उसले राख्दियो अर्को तल्ला उसले राखेपछि फेरि अर्कोले पहिलाकोले उसले अर्को एक तल्ला राख्यो म फेरि अर्को एक तल्ला राखिदिन्छु गर्दा गर्दा के भन्यो मन्दिरै सुनौलो होइन सुने सुनले अहिले परेको हेर्न जानुहुन्छ कति राम्रो छ अब त्यो प्रतिस्पर्धाले गरेर पनि त्यो संरक्षित हुँदै जान्छ अब त्यो प्रतिस्पर्धा आउने वातावरण पनि केले आउँछ भने हाम्रो चाडपर्व त्यो भावना कुन बेला आउँछ भने त्योसँग सम्बन्धित चाडपर्व हुने बेलामा त्यो त्यहाँ गएर भाग लिन जाने बेलामा त्यो मन्दिरमा गएर पूजाआजा गर्न जाने बेला देख्छ कि अर्कोले त झन् राम्रो गरेको छ मैले अब झन् राम्रो गर्छु अथवा त्यो चाडपर्वमा त्यसमा भाग लिन जाँदाखेरि परिवारकोहरूले देखेपछि नदेखेसम्म त किन होइन अनि अझ झन् प्रतिस्पर्धा गर्न मन लाग्छ भाव भक्तिमा डिभोसनमा मात्रै होइन कि समर्पणमा भक्तिभाव व्रत बस्ने आदिमा मात्रै होइन कि दान दातव्य गर्ने नयाँ चिज चढाउने नयाँ मूर्तिहरू स्थापना गर्ने कुरा पनि कम्पिटिसन हुन जाँदो रहेछ भन्ने कुरा त हामीले देखिरहेछौँ नि
हजुर जस्तै त्यस्तै अर्को अब हामीले भर्खरै मनाइसक्यौँ जुन रातमछिन्द्रनाथको जात्रा पनि अब पोखरी पानीसँग सम्बन्धित भएर होइन त्यसले पनि पोखरी संरक्षणमा निकै ठूलो योगदान पुर्याइरहेछ जस्तो हामीले विगतका छलफलहरूमा सुनेका थियौँ
अब मछिन्द्रनाथ भनेको नै पानीको देउता
लामो जात्रा पनि
यो उहाँको उहाँ यहाँ नेपाल आउनुभएको पानीको लागि नै हो पानी हाहाकार भयो भन्ने भावना भइसकेपछि होइन उहाँलाई कामरूपका मान्छेबाट यहाँ नेपाल ल्याइएको भन्ने छ अनि अझ यसमा अलिकति हेर्न चाहनुहुन्छ भने कामरूप कामाक्षामा त्यो बेलामा कामरूप कामाक्ष र त्योसँगै वरिपरिको व्यक्तिहरू जस्तो बर्मासम्म पनि बर्मामा पनि नाथ सम्प्रदायको पूजा हुन्छ नाथ भन्छन् उनीहरूले हामी यहाँ नाथ भन्छौँ त्यही नै हो संस्कृतको त्यहाँ पनि बर्माको बौद्धहरूले त्यहाँ विभिन्न 108 अझ त्योभन्दा पनि बढी देवता नाथ देवताहरू भनेर विष्णुलाई पनि नाथ भन्छ सरस्वतीलाई पनि नाथ भन्छ विभिन्न देवता शिवलाई पनि नाथ भन्छ यस्तो भन्दै पूजा गर्ने त्यहाँ पनि चलन छ त्यही परम्पराको एउटा कडी हामीले पानीको लागि भनेर मछिन्द्रनाथ भनेर होइन यहाँ ल्याएर हामीले स्थापना गरेर अनि यहाँबाट पानी वर्षा भयो भन्ने चलन छ त्यस कारणले उहाँको सम्बन्ध जहिले पनि जतासुतै जसरी हेरे पनि पानीसँग नै सम्बन्धित भएकोले उहाँको लागि पोखरीहरू यति धेरै पोखरीहरू उहाँको लागि
कति जति छन् होला मैले त्यही नै जिज्ञासा राख्न खोजेको जस्तो रातो मछिन्द्रनाथको जात्रासँग सम्बन्धित र त्यो जात्रामा नभई नहुने पोखरीहरू जस्तो पाटनमा धेरै ठाउँमा घुमाइन्छ रातो मछिन्द्रनाथ
सबभन्दा पहिला त तपाईँले देख्नुहुन्छ पुल्चोकमा बेतको लागि एउटा पोखरी छ होइन बेत भिजाउन बेत बाँध्नको लागि तयारी गर्नको लागि अनि त्यस्तै गरेर अब प्रत्येक अब रोक्ने ठाउँहरू पनि पानीको स्रोतको नजिकै अब पानी नभएको ठाउँमा मान्छे नै बस्न सक्दैन भने देउताको लागि जनजरी नै भयो अनि नित्य स्नान गराउनुपर्छ पूजा आजा पुजारीले पनि स्नान गर्नु पर्यो जम्मै गर्नु पर्यो अनि त्यो प्रत्येक के भन्ने त्यो स्टप प्रत्येकचोटि रोकिने ठाउँमा पनि पानीको अब यो चाहेर नचाहेर अथवा यो त्यस्तै किसिमको अवस्था बनेर पनि हुन सक्छ. पानी भएको ठाउँमा अब गावलमा रोक्ने बेलामा त्यहाँ पूर्णचण्डी गावल पूर्णचण्डी पोखरी एउटा पोखरी छ होइन, त्यस्तै गरेर अब सुन्दारामा रोक्ने त्यहाँ नजिकै सुन्दारै छ, त्यहीँ स्नान गर्ने त्यहीँ देवतालाई पानीको स्रोतहरू नै भयो. त्यसै गरेर लन्खेल पुग्दाखेरि पनि त्यहाँ पनि पानीको स्रोतै छ,
प्रयाग
पोखरीहरू छ. प्रयाग पोखरी आफै पनि तपाईँलाई थाहा छ मसिनासँग सम्बन्धित हो. किन सम्बन्धित हो भने मसिनाथको अन्तमा सबभन्दा अन्तमा यो के भन्छ उपसंहार भन्छ नि क्लाइमेक्समा एउटा के चलन छ भने मसिनाथको जात्रा भनेको सबै यो तीन त्रिलोकको स्वर्ग मर्त्य पातालको तिनै लोकको जात्रा हो. यहाँ हाम्रो मानव जाति काठमाडौँको मात्रै जात्रा होइन, विश्वकै जात्रा हो. त्यसमा पनि इन्द्रादी देवगण सबैले मान्ने जात्रा हो. त्यो जात्रा सकिएपछि सकियो है यो जात्रा भनेर भन्नको लागि सप्त पाताल पोखरीमा त्यहाँ विशेष पूजा विधान गरेर त्यहाँ नजिकै दुई जोडी भगेरा दुई जोडी
परेवा पनि हो कि
होइन अब त्यो त्यस्तो भएकोले त्यो पोखरी त्यहाँ पनि त्यतिकै महत्वपूर्ण भयो. अनि अर्को फेरि के छ भने कतिपय पोखरीहरू पाटनको कतिपय ठुल्ठुलो पोखरीहरू कतिपय ठाउँमा है कतिपय पोखरीहरू चाहिँ मसिनाथको लागि कमलको फूल चढाउनको लागि भनेर नै विशेष किसिमले छुट्याएर बनाइरहेको पोखरीहरू उहाँको लागि डेडिकेसन समर्पण गरिरहेको पोखरीहरू पनि छन् जुन प्रायः जस्तो मासिसक्यो. अब कमलै पाइँदैन अहिले त कतिपय ठाउँमा होइन. उहाँ त मसिनाथ भनेको त बिरेन्ची नारायण पनि हो, मसिनाथको उहाँ भनेको सूर्य भगवान पनि हो. सूर्य भगवानको एउटा ऊ त कमलको फूल नै हो होइन, त्यस कारणले उहाँले कमल फूल निकै चलाइन्छ है. अनि त्यस कारणले त्यो कमलको पोखरीहरू पनि संरक्षित हुन्थ्यो पहिला उहाँको
अहिले चाहिँ
त्यो परम्परा विस्तारै मासिँदै गयो. अब पोखरीमा पानी नहुन थाल्यो, पानी नभइसकेपछि त सार्वजनिक जग्गा हुन थाल्यो, सार्वजनिक जग्गा भएपछि कि त कि त अधिग्रहण गरेर लिने भयो कि अरूले अतिक्रमण गरेर लिने भयो होइन. त्यसो हुँदै हुँदै गएर त्यो पनि बिस्तारै सिद्धिँदै गयो होइन. तर के छ भनेदेखि अझै पनि मान्छेहरूमा के कोसिस अहिले हुँदैछ, फेरि हामीले यो सम्बन्धमा अलिकति जोडेर हामी पनि भन्न सक्छौँ. अब मसिनाथको लागि चाहिने त्यो कमलको लागि पोखरीहरू अब फेरि पुननिर्माण सुरु गर्ने हो कि अथवा पुरानो ठाउँहरूलाई फेरि त्यो परम्परा ल्याउने हो कि भन्ने चाहिँ नयाँ सोचहरू पनि आइराखेको छ. यो क्रममा हामीले चाहिँ यो एउटा उल्लेखनीय नाउँ एउटा के छ भनेदेखि मसिनाथ सरोकार समिति भनेर एउटा समिति बनाएको छ. त्यसले आफ्नो यस किसिमको अब कमलको पोखरीहरू कहाँ कहाँ बनाउन सकिएला, के गर्न सकिएला. अब त्यो पोखरी हुने बित्तिकै त अब फेरि के हुन्छ भनेदेखि त्यो भगवान्को लागि मात्रै पनि होइन नि त, हाम्रो लागि पनि त हो नि, हाम्रो स्वास्थ्यको लागि पनि हो होइन. पोखरी हुनु भनेको त हामी भगवान्को न्युमा भोज किन खाएर हामी हाम्रो पेट भर्छौँ होइन. भगवान्को नाउँमा हामीले पोखरी बनाएर हामी हाम्रो पानीको आवश्यकता पूरा गर्छौँ होइन. त्यो पनि होइन र होइन, दुवै प्रसाद लिन त हामीले उहाँबाट नै हो नि होइन. त्यसरी हामीले एकलाई अन्यन्याश्रित बनाइराखेका छौँ.
तर संरक्षण गर्ने बेलामा चाहिँ हामीले अब भनौ न, अब रातु मच्छिन्द्रनाथ भनेको भगवान हो होइन, त्यो उहाँसँग सम्बन्धित स्रोतहरू नास्यौं भने हामीलाई अब नराम्रो हुन्छ, अनिष्ट हुन्छ भन्ने नाममा मात्रै जोगाइरहेछौं होइन. हामीलाई चाहिन्छ भन्ने नाममा त छैन नि.
त्यो त्यो चाहिँ अलिकति हाम्रो दुःखद कुरा हो, हामीले सम्बन्ध बुझ्न नसकेका हो. मैले अब तपाईँलाई म भन्छु के भनेदेखि अब संस्कृति भनेको जोगाइराखेको नै मोस्टली मुख्य पाठहरू महिलाहरूले नै, पुरुषहरूको त्यति इन्ट्रेस्ट नै छैन संस्कृति, अलिक कम छ है. छन् स्टडी गर्छन् अध्ययन गर्छन्, अहिले चेतना बिस्तारै फैलिन थालेको छ. तर कतिपय दुःखको निराशाजनक संस्कृतिको क्षेत्रमा निराशाजनक अवस्थामा त महिलाहरूले नै जोगाइराखेका छन्, पुरुषहरूलाई उत्प्रेरित गरेर दाजुबहिनीहरूलाई उत्प्रेरित गरेर दाजुभाइहरूलाई गरिदिनुपर्छ, यति पनि नगरिदिने त्यति त गर्नुपर्छ. अब श्रीमानहरूलाई अथवा आमा बुवाहरूलाई अलिकति दान दक्षिणा दिन लगाएर व्रत बस्न लगाएर हुन्छ, पूजाआजा गर्न लगाएर हुन्छ, यो त नगरिकन हुँदैन है भनेर गर्न लगाएर हुन्छ. त्यो आज पनि हेर्नुहोस् न, अब तपाईँले इन्टरभ्यू म इन्टरभ्यू दिनलाई यहाँ बसिरहेको छु, तपाईँहरू दुई दुईजनाले इन्टरभ्यू लिइराख्नु भएको छ, मतलब तपाईँले इन्ट्रेस्ट देखाउनु भएको छ. यस्तो ठाउँमा त दुई चारजना हामी जस्तो आएर अझ बसेर तपाईँहरूबाट हामीले क्वेसन गर्नु पाए त होइन, त्यो अलिकति उल्टो हामी देख्छौँ है. त्यसो भन्दा मैले मतलब चाहिँ सबै महिला पुरुषहरूलाई दोष लाउन खोजिहाल्दैन कि यो सत्य कुरालाई सुधार्नुपर्छ, हामीले पनि गर्नुपर्छ.
जस्तो पाटनमा अब भनौँ न यिनै जस्तो हामीसँग यस्ता धेरै मन्दिरहरू छन् जुन बारसँग सम्बन्धित छन् होइन. जस्तो गणेश मन्दिरहरूमा सामान्यतया मङ्गलबार होइन, जस्तो बंगलामुखी त्यत्रो मन्दिर छ, बिहिबार त्यहाँ एकदमै ठूलो भेला मेला पनि लाग्छ भक्तजनहरूको. यस्ता बारहरूले पनि निकै सहयोग पनि पुर्याइरह होला जुन मन्दिर संरक्षणको लागि.
अब बार भनेर अब कस्तो भने अब हामीले समय तालिका हामीले तोकिदिएका छौँ होइन. अब फलानु देउताको लागि फलानु बार, फलानु देउताको लागि फलानु महिना, फलानु महिना अब शिवजीको लागि अब श्रावण महिना होइन, त्यसमा पनि सोमबार होइन, कति फलिफाप हुन्छ भनेर हामी श्रावण आएपछि त शिवजी बोलबम जानेदेखि लिएर व्रत बस्नेदेखि लिएर पशुपतिनाथ शिव मन्दिर धाउनेदेखि लिएर यति हामीले बिल लाग्छ. अनि हामी हेर भन्दा त्यो श्रावण महिना लाग्न अगाडि शिवजीको मन्दिरहरू प्रायः जस्तो नेपालको शिवजीको मन्दिरहरू एकदम अप टु डेट ठिकठाक पारेर सरसफाई गरेर मिलाएर कहाँ के गर्नुपर्ने थियो त्यो स्वतस्फूर्त रूपमा त्यहाँको स्थानीय समुदायले स्थानीय जनसमुदायले गर्छ नै होइन. किनभने अब श्रावण महिना आउँदा अरू बेलामा अलिकति पछि होस् न, एक हप्तापछि गरौँला, अर्को महिना गरौँला, दुई चार दिनपछि गरौँला भनेर भ्याए पनि त्यो बेलामा त भ्याइँदैन, तुरन्तै गर्नुपर्छ, त्यसले संरक्षण गर्नुपर्ने हुन्छ. त्यस्तै गरेर बारमा पनि अब तपाईँले भन्नुभयो बगलामुखीमा, बगलामुखीमा बिहिबार लाएर कति सातचोटि बिहिबार सातचोटि गएपछि मनमा इच्छा पूरा हुन्छ भनेर होइन. बिहिबार भएपछि मान्छेहरू त्यहाँ पुग्छन्, बिहिबारको लागि त्यहाँ विशेष बन्दोबस्त हुन्छ, पुजारी पनि एकजना घरमा चारजना बस्नु होला, भजन गर्नेहरू पनि पाँच सातजनाको ठाउँमा 40-50 आउनु होला होइन. अनि त्यस्तै गरेर अब बाजा बजाउने समूहदेखि अझ इभेन्ट स्थानीय जनसमुदायको कुनै टोलहरू टोलको टोल सुधार समिति अथवा क्लबहरू छ भने उनीहरूको भोलिन्टियर्स पनि त्यहाँ बढ्छ. अब अरू बेलामा माइकिङ नभए पनि त्यो बेलामा माइकिङ भइरहेको हुनसक्छ, तपाईँको कोही बच्चा हराएको छ भने यहाँ लिन आउनुहोस् है, यता गर्नुहोस् है, उता आउनु, त्यो
सामाजिक सेवाको
भावनाले पनि त्यहाँ काम भइराखेको हुन्छ. त्यस कारणले त्यसले गरेर त हामीले झन् के भन्दा हाम्रो सम्पदाको लागि त्यो विशेष दिन तोकिदिएको कारणले त झन् हामीलाई त फाइदा नै भइराखेको छ, राम्रो नै भइरहेको छ.
जस्तो अब यी जस्तो संरक्षणको कुरामा हाम्रा अभौतिक सम्पदाहरू यो त भइहाले, जस्तो तिनै सम्पदाहरू अब दिनदिनै जाने, पूजा गर्ने अथवा हामीलाई पानी चाहिने ढुङ्गे धारा इनार पोखरीहरू र मन्दिर अथवा त्यस्तै अरू सार्वजनिक ठाउँहरू जहाँ हामी चाहिँ एकछिन गएर हलुका सास पनि फेर्छौं, आफ्नो साथीभाइहरूसँग जमघट गर्छौं, हाम्रा ती धेरै अतीतहरू पनि जोडिएका होलान् कतिपय सार्वजनिक स्थानहरूमा. यसमा चाहिँ समुदायको पहल, समुदायको चासो र उनीहरूको उत्साह कस्तो पाउनु भएको छ यहाँले यो अध्ययन गर्ने क्रममा?
मैले अध्ययन गर्दाखेरि सबभन्दा चासो चाहिँ मैले महिलाहरूको बढी पाएँ. अब धारा पन्धेर भन्यो भने महिलाहरूले तपाईँले भन्नुभयो जस्तो पन्धेर जानेलाई, अहिले त घर घरमा पानी आउला, त्यो समस्या नहोला, तर गाउँघरमा अलिक कतिपय ठाउँमा पानी नपाउने ठाउँमा पानी पन्धेरको न्युले पनि महिलाहरू त्यहाँ जान्छन्, आफ्नो दुःख सुख कुरा गर्छन्, पानी भर्ने बेला एउटा सामाजिक रूपमा कन्ट्याक्ट पोइन्ट्स पनि भयो होइन. पानी भरेर आउने मात्रै होइन, आफ्नो दुःख वेदना आफ्नो साथीभाइहरूसँग जो कुरा गर्न नपाएको खुल्दुलीहरू मेट्ने जम्मै कुरा
जमघटको
मेलो पनि त्यहाँ भयो. अनि दोस्रो फेरि के छ भनेदेखि चाहिँ नि यो हाम्रो हिन्दू सभ्यतामा विशेष गरेर नेपाल भारततिर बढी के छ भनेदेखि महिलाहरू बढी घरमा बस्छन् होइन. अब यो मोडर्न सहरहरूमा बाहेक अब दिल्ली बम्बई काठमाडौँहरूमा त्यस्तो नहोला, अलि मेट्रोपोलिटन सहरहरूमा, तर कतिपय ठाउँमा के छ भने उनीहरू बढी घरमा बसिराखेका हुन्छन्, बाहिर त्यति आउनु पाए हुँदैन. अनि जात्रा मात्र हुने भएपछि उनीहरू बाहिर निस्किने उनीहरूले मौका पाउँछ, भाग लिन पाउँछ उनीहरूले. अनि उनीहरूलाई के हुन्छ पार्टिसिपेन्ट्सहरू झन् महिलाहरू झन् बढी हुन्छ पुरुषहरूभन्दा. उनीहरूलाई त अब घरमा बस्दा बस्दा त्यो अहिले पो अब टेलिभिजन हेर्ला दुनियाँ हेर्ला अलिकति भए पनि पहिला त थिएन, आफ्नो घर गराएपछि काम गर्यो कति गर्नु, अब खाली बसेर त्यतिकै बसिरहनु, बाहिर निस्किँदा त्यो आफूलाई रिचार्ज गर्ने जस्तो पनि हुन्छ, बाहिरी वातावरणसँग जोड्ने. अनि उनीहरूमा झन् लोकप्रिय छ, उनीहरू झन् बढी बढेर चढेर भाग लिन्छन्. अब फलानु परिक्रमा छ, आज घुम्नु छ भनेर भन्यो भने उनीहरू परिक्रमा गर्न आउँछन् होइन. अनि जात्रा छ भने उनीहरू भाग लिन आउँछन्. त्यो हुँदाखेरि उनीहरूको पार्टिसिपेसन झन् बढ्या छ होइन, झन् बढी उनीहरूलाई कहिले आउँछ फलानु जात्रा, शिवरात्रि कहिले आउँछ, फलानु कहिले आउँछ, उनीहरूलाई बढी चासो हुन्छ. किनभने उनीहरूले भक्तिभाव पनि गर्न पाउने भयो, इष्टमित्र पनि भेट्न पाउने भयो, आफूलाई रिफ्रेस रिचार्ज घुमेर यसो होइन, जहिले पनि घरको कुण्ठा निराशाबाट निस्किने मौका पनि पायो उनीहरुको रमाइलो पनि हुने भयो अनि त्यसकारणले यो के भन्छ महिलाहरुको बढी छ अनि त्यस्तै फेरि अब विद्यार्थीहरुलाई आकर्षित गर्ने किसिमको विशेष जात्राहरु पनि छ है फेरि बच्चाहरुलाई विशेष विद्यार्थीहरुलाई जस्तो भन्नु कि कृष्ण जात्रा भनेर पाटनमा कृष्ण जात्रा भनेर छ बालबच्चाहरु आउँछन् बढी जसो बालबच्चा घुम्छन् स्कूलका विद्यार्थीहरु बिदा परेको दिनमा त्यस्तै परेर घुम्छन् अनि त्यो त्यो त्यस्तोमा फेरि के छ भने त्यस जात्रा हुने बेलामा जात्रामा भाग लिने सबैलाई एउटा एउटा कुपन दिइरहन्छ अनि त्यो कुपन जम्मा गर्छन् त्यो कुपन निकाल्ने बेलामा जसलाई जसलाई पर्छ तिनीहरूले त्यो स्कूलको फ्रिसिप पाउँछन् त्यो वर्षमा त्यो संस्था बनाइरहेको हुन्छ उनीहरूले त्यो स्कूलको फी जम्मै तिरिदिन्छन् त्यो वर्षको लागि होइन अनि त्यस्तो किसिमको एरेन्जमेन्टहरू पनि छन् अनि त्यस्तै अब विशेष गरेर भनौँ न अब यो हिन्दूको लागि बौद्धको लागि भनेर छुट्याइदिए पनि दुवै पक्ष बसेर जानुहुने किसिमको धर्म समन्वयको किसिमले त्यसरी पनि बनाइएको जात्राहरू छ त्यो हुँदाखेरि के हुन्छ भने दुवै धर्मले त्यसलाई अपनत्व गरेर ल्याएको हुन्छ होइन अपनत्व अनि त्यसले गर्दा के हुन्छ भने हेर्नुहोस् अब हाम्रो मात्रै होइन दुई धर्मको बीचको दुई संस्कृति बीचको सम्बन्ध झन् राम्रो हुँदै जान्छ झन्झन राम्रो हुँदै जान्छ अब भनौँ न अब श्रीमान हिन्दू छ श्रीमती बौद्ध छ अथवा श्रीमान बौद्ध छ श्रीमती हिन्दू छ भन्ने त्यस्तो जात्राहरूमा उनीहरूको पार्टिसिपेसन छन् बढ्छ त्यो दुइटै मिसिएको जात्राहरूमा उनीहरू बढी जान्छन् उनीहरू त्यसमा सहभागीको भूमिका निर्वाह गर्छन् किनभने कि अरू पनि त्यस्तै खालको मान्छेहरू उनीहरूले त्यहाँ भेट्छन् त्यो आफूलाई मतलब चाहिँ एउटा के भन्छ समस्याहरू एक आपसमा त्यो के भन्छ अन्तर्जातीय विवाह अन्तर्धार्मिक विवाह अन्तर्राष्ट्रिय विवाहहरू हुने बेलामा त अलिकति परिवर्तन हुन्छ नि अलिकति फरक हुन्छ सामाजिक व्यवस्था कर व्यवस्था त्यस्तो बारेमा पनि उनीहरू चर्चा पनि गर्न पाउँछन् उनीहरूले आफूलाई रिचार्ज पनि गर्छन् त्यो त्यस कारणले पनि त्यो पार्टिसिपेसन त्यो ठाउँ हेरेर समय हेरेर कुन ठाउँमा आफूलाई रमाइलो लाग्छ बढी इन्ट्रेस्ट लाग्छ होइन त्यो ठाउँमा मान्छेको जनसहभागिता बढिरहेको हुन्छ भइराखेको हुन्छ अब त्यो बुझेर हामीले सहभागी हुने भने हामीले त्यो जात्रा मात्रको त्यो पर्व चाडको झन् मनोरञ्जन पनि बढी लिन सक्छौ रमाइलो अनुभूति पनि हामी धेरै गर्न सक्छौ
जस्तो अब यहाँले भनिहाल्नुभयो अब यो धारोको एउटा पँधेरोको महत्व होइन जब हामी त्यहाँ जान्छौँ त्यहाँ बेला एउटा एक प्रकारको एक आपसमा मिल्ने जमघट हुने आफ्नो विचारहरू ग्रहण गर्ने दिने लिने त भइहाल्छ एउटा प्रक्रियागत तर अब समयसँगैको परिवर्तन हेर्ने हो भने अहिले अब ती धाराहरू अहिले घरमा सीमित भएका छन् होइन हामीले घर घरमै आफ्नै कोठै पछि धारा राख्ने एक प्रकारको परिवर्तन भइसकेको छ अब यस्तो अवस्थामा ती सम्पदा हामीले जोगाउनको लागि त धेरै चुनौतीहरू पनि भोग्नुपर्छ कस्ता कस्ता चुनौतीहरू चाहिँ देख्नुहुन्छ
फलामको चुरै चपाउने हो हेर्नुहोस् है अब ढुङ्गेधारा भनेको कस्तो चिज हो भने त्यो जीवित संग्रहालय पनि हो हेर्नुहोस् त्यहाँ कलाकृतिहरू पनि छ है अनि त्यहाँबाट पानी बगिरहन्छ ढुङ्गेधारा भनेको कलाकृति मात्रै पनि होइन पानी बगिराखेको पनि तपाईँको लागि तपाईँ हाम्रो जीवनको लागि सुन्दर चिज हो क्या पानी बगिरह हेर्नको लागि कत्रो कत्रो झरना हेर्नको लागि विश्वको ठूलो झरना हेर्नको लागि कति पर्यटन गर्ने कति पैसा खर्च गरेर हामी हेर्न जान्छौँ होइन नजिकै हामीलाई अलिकति गर्मी जस्तो लागिरहेको छ नजिकै पानी बगिरहेको छ ढुङ्गेधाराबाट किन नहोस् हामी शीतलताको अनुभव गर्छौँ हामीलाई रमाइलो हुन्छ त्यो हेरिरहँ जस्तो लाग्छ अरू ठाउँमा हेर्नु भन्दा पानी बगिरह हेरौँ जस्तो लाग्छ होइन त्यस कारणले त्यो पानी पनि त्यहाँ बगिराखेको छ मनलाई आनन्ददायी पनि हुने अवस्था भइराखेको छ ढुङ्गेधारो पनि छ त्यहाँ चाहिँ हिन्दू हरियाली पनि छ अनि हिन्दू मन्दिर पनि के भन्छ शिवलिङ्ग पनि छ गणेशजीको मूर्ति पनि छ विष्णु भगवान्को मूर्ति पनि छ चैत्य पनि छ त्यहाँ सबै धर्मको देवी देवताहरू पुरानो मूर्तिहरू पनि छ नयाँ मूर्तिहरू पनि राखिराखेको छ त्यहाँ चाहिँ सानो के भन्छ जलद्रोणी भन्छ वाटर ट्याङ्कहरू पनि राखिराखेको छ पुरानो परम्पराको त्यहाँ तपाईँ पढ्न अध्ययन गर्न चाहनुहुन्छ समय बिताउन चाहनुहुन्छ तपाईँले त्यो लिपिहरू पढ्न सक्नुहुन्छ नि शिलालेख पढेर रमाइलो पनि गर्न सक्नुहुन्छ यति बेला बनाइरहेछ यस्तो यस्तो रहेछ यो कारण रहेछ यस्तो रहेछ भनेर त्यहाँ प्रत्यक्ष अध्ययन पनि गर्न पाउनुहुन्छ होइन चाहनुहुन्छ नि त्यहाँ त धेरै छ तर समस्या के छ भने अहिले काठमाडौँको वाटर लेभल त तल गइसक्यो पानीको जमिनको स्तर त तल गइसक्यो तल जाँदाखेरि के हुँदैन त्यो चाहिँ त त्यो पानी भएको कारणले त प्रायः जस्तो सबै ढुङ्गेधाराको एउटा सम्बन्ध केमा हुन्छ भने एक्वाफायर भने पानीको मूल स्रोतसँग जोडिराख्या हुन्छ त्यो जोडिएको छैन भनेदेखि पनि कुलो ल्याएर जोड्या हुन्छ अथवा सानो सानो पुरानो पाइपहरू माटोको बनाउँथ्यो उनीहरूले त्यो एउटा टेक्निक छ तिनीहरूको विशेष किसिमको बालुवा राखेर कालो गोलहरू राखेर माटोहरू राखेर त्यो फिल्टर गर्दै लगेर सफा पानी आउने गरेर जुन बनाइराख्या हुन्छ उनीहरूले होइन कतिपय ठाउँमा त खोल्न पनि निषेध हुन्छ त्यो हात राखेर हातको ढुङ्गाको हात जस्तो बनाइरहेको हुन्छ त्यो भनेको मतलब त्यो ठाउँमा सकेसम्म खोल्दै नखोल सोध्दै नछो हुँदै भएन भने मात्र खोल है भनेर त्यो बनाएर छिनो राखेर टोटल्ली बन्द हुने गरेर त्यो बनाइराखेको हुन्छ अब वाटर लेभल तल गइसक्यो पानीको स्तर तल गइसक्यो अब कतिपय ठाउँमा त फेरि अब सुन्धारा काठमाडौँको सुन्धारा एउटा उदाहरण हेर्नुहोस् अब भनिन्छ कि भने त्यहाँ सन्तेकोष बनाएकोले त्यसले संरचनाहरूमा बनेर त्यो पानी रोकियो अहिले पानी नै छैन अब त्यत्रो त्रिपुर सुन्दर देवीले रानीले बनाएर त्यत्रो सम्पदा त्यति राम्रो चिज होइन गएपछि काठमाडौँ गएपछि सुन्धारा त एकचोटि माथिबाट गयो भने यसो भए पनि हेर्नुपर्छ हामीलाई होइन होइन तल जान नसके पनि एउटा मनलाई आनन्दायी हुने चिज होइन कतिपयलाई दबाई नुहाउन जानु जुन गर्नलाई अब त्यो चिज हामीसँग छैन अब फलामको चुरा छपाउने होइन र अब कसरी ल्याउने पानी अब के गर्ने के टेक्नोलोजी छ हामीसँग अब यो त ठुलो समस्यै भइरहेको छ यसैको लागि त्यही भएर काठमाडौँ भ्याली उपत्यकाभित्रको ढुङ्गेधारा कसरी संरक्षण गर्ने भनेर यो नगरपालिका अन्तर नगरपालिका मिलेर सबै नगरपालिका मिलेर बेला बेलामा अब के गर्ने कसो गर्ने भन्ने अध्ययनदेखि लिएर एनजिओसँग संस्थाहरूसँग के भन्छ समन्वय गरेर काम पनि हुँदैछ तर त्यही हो नि यो फलामको चुरा चपाउने सजिलो काम छैन यो अब किनभनेदेखि अब त्यहाँ त वैज्ञानिकदेखि लिएर धार्मिकदेखि लिएर कलात्मकतादेखि लिएर सबै प्रविधि पुरानो नयाँ सबै जानकारी भएको त्यस्तो म्यान पावर हुनु पर्यो त्यस्तो जानकारी हुनु पर्यो होइन भएको मान्छेले मात्रै गर्न सक्नु
भनेपछि अब यहाँ त अब जस्तो एउटा महत्वपूर्ण काठमाडौँ महानगरपालिकाको परामर्शदाता पनि हुनुहुन्छ ललितपुर उपमहानगरपालिकामा पनि यहाँ पक्कै पनि समन्वय भइहाल्छ नै र यहाँको अब बसाइ पनि त्यो यस्तो खालको जस्तो सम्पदा संरक्षणमा हाम्रा संस्कृतिहरूको यति धेरै योगदान छ तर हाम्रा जुन निकायहरू छन् जुन यहाँले भन्नुभयो नि जस्तो ढुङ्गे धाराहरूको मूल स्रोतहरूमा संरचना बन्दा पानीको सतह घट्दाखेरि ती जुन सम्पदाहरू छन् ती सम्पदाहरू नासिँदै गएको अवस्था छ सम्बन्धित निकायहरू चाहिँ यसतर्फ पक्कै पनि चनाखो त होलान् तर त्यसलाई बचाउने तर्फ उनीहरूको ध्यान कतिको गाह्रो छ कि के पाउनु भएको छ यहाँले
यो अलिकति के छ भने यसमा चाहिँ अब न हाँस्नु न रुनुको स्थिति छ न हाँस्ने नरुने अब हामी अलिकति यस्तो किसिमले विवश छौँ कि अब एउटा त हामीसँग के छ भनेदेखि हाम्रो मैले भने नि संस्कार होइन सर्टेन एमाउन्ट चाहिँ धर्म संस्कृतिलाई खर्च गरिरहनुपर्छ यसलाई जीवन्त बनाइराख्नुपर्छ जुन दिन यो जीवन्त हुँदैन मृत हुन्छ त्यो बेला हाम्रो संस्कृति पनि हराउँदै जान्छ संस्कृति हरायो भनेदेखि हाम्रो पहिचान हराउँछ पहिचान हराइसक्यो भने पहिचान नभएको मान्छेहरू मूलत लास्टमा के हुन्छ भने गुलाम हुने सम्भावना बढेर जान्छ हामी गुलाम हुन सक्छौँ भोलि होइन आफ्नो मालिक आफू हुन नसक्ने अवस्था पनि हुन सक्छ त्यस कारणले यसमा चनाखो भएर लाग्नुपर्ने त हो अब हामी जनताहरूमा कतिपय तपाईँ हामी अब केही समय हामी संस्कृतिको लागि दिन्छौँ केही समय हामी संस्कृति धर्म संस्कृतिको लागि पैसा खर्च गर्छौँ अब देशले पनि गर्नु पर्यो नगरपालिकाले पनि गर्नु पर्यो दशांश सक्छ कि कति पर्सेन्ट सक्छ यसमा पैसा लगाउने गर्नु पर्यो यसमा अध्ययन गरेर यसमा चाहिँ नि के भन्छ समन्वय गरेर यसलाई बचाउने कसरी भन्ने चाहिँ नि सोच ल्याउनु पर्यो अब त्यो हामीले ल्याउन सकिराखेका छैनौँ अब थोरै मान्छेहरूमा मात्र यो चेतनाहरू हुँदैछ अब त्यो बढ्दैछन् बिस्तारै अब बढ्ला हामी आशा गरौँ अब यसमा त संस्कृति भनेको कस्तो चिज छ भने सामान्य संस्कृति सामान्य तरिकाले टारेर सकिन्छ ठुलो ठुलो संस्कृति ठुलो किसिमले चलाउनु पर्ने हुन्छ अब हामीसँग भएको सानो मेरो टोलमा भएको सानो एउटा मन्दिर संरक्षण गर्नलाई मलाई त्यति पैसा जरुरी नहोला हामीलाई तर ताजमहल संरक्षण गर्नु पर्यो भने त यसरी पैसा खर्च हुन्छ होइन
एकदमै अब लगभग हामी कार्यक्रमको अन्तिमतिर पनि आइपुग्यौँ यस्तो अब एउटा सम्बन्धित निकाय त छँदैछ त्यहाँ हामीले यो गर्ने तिम्रो जिम्मेवारी भनेर तर उनीहरूको भन्दा पनि जस्तो जुन समुदायमा जुन हाम्रो सम्पदा छ त्यो सम्पदा संरक्षणको लागि एउटा पहल गर्ने त समुदाय नै हो
होइन
एकदमै समुदाय नै हो त्यो सूचना यहाँ यस्तो हुँदैछ है भनेर सूचना जुन सम्बन्धित निकायलाई दिने पनि त्यहीँको समुदाय हो किनभने त्यो निकाय चाहिँ त्यहाँ पुगेर हेरेर उसले त्यो पहल गर्ला भन्ने हामीले त्यो आशा त गर्नै सक्दैनौ जिम्मेवारी भए पनि होइन. त्यस्तो अवस्थामा समुदायलाई जिम्मेवार बनाउन यहाँहरू जस्तो अध्येताहरू हुनुहुन्छ, कसरी हामी चाहिँ ती सम्पदा संरक्षणमा तपाईँहरू र ती समुदायको समन्वयमा कसरी अघि बढ्न सक्छौ र यहाँले केही त्यस्तो पहल गरिरहनु भएको छ कि छैन?
निश्चय हामी त अब यसैमा लागि परेका मान्छेहरू भएर सकेको आफ्नो किसिमले अब श्रद्धा सुमन कतिसम्म गर्न सकिन्छ भने हाम्रो लिमिटेसनबाट हामीले गरिराखेका हुन्छौँ. अब मुख्य त प्रोत्साहन दिने, जनतालाई सर्वसाधारणलाई प्रोत्साहन दिने त सरकार हो, राजनेताहरूले नै अब प्रेरित गर्नुपर्छ, नेता पनि त्यस कारणले चाहियो प्रेरित गर्नलाई. तर पर्सनली तपाईँले भन्नुभयो अनुसार पर्सनली म विभिन्न संस्थाहरूसँग आबद्ध पनि छु, संस्कृतिसँग हाल सालै चाहिँ हामीले यो रातो मछिनाथको मेरो मसँग रहेको संस्था मछिनाथ सरोकार समूहले कामरूप कामाक्षाबाट बेत ल्याएर जुन कि हाम्रो मछिनाथको मन्दिर बनाउनको लागि हामीसँग बेत छैन, यहाँ नेपालमा त्यो किसिमको बेत पाइँदैन, विदेशबाट आयात गरेर ल्याउनुपर्छ. त्यो पनि कि त बङ्गलादेशबाट कि त इन्डियाबाट, इन्डियाको आसामबाट, अथवा कतिपय त सुन्छु अफ्रिकादेखि ल्याएको भन्ने हल्ला गर्नेहरू पनि छन् है. अनि कतिपय मैले यो पनि सुन्दैछु कि कतिपय ठाउँमा त्यो ब्यान भइसक्यो, त्यो बाहिर निकासी गर्न पाइँदैन, अब निकासी पेठारी गर्न पाइँदैन यो रक्तचन्दन जस्तै भनेर. अनि त्यो ल्याउँदाखेरि चाहिँ नि बिचमा चाहिँ नि अलिकति गैर कानुनी तवरहरूले पनि ल्याउनु परिरहेको अवस्था ठेकेदारहरूले भन्ने सुनेको भएन. हामीले एउटा समूहले सोच्दै गएर अरू काम गर्दै सिलसिलामा मसिनाको अरू काम गर्दै जाँदाखेरि त्यो सिलसिलामा अनि यो काम पनि गरौँ भन्ने निर्णय भयो. अनि त्यो हुँदाखेरि हामीलाई दाता पनि निस्किनुभयो, ल यति गर्नको लागि त म पनि सघाउँछु भनेर अभिज्ञ पनि संस्कार भएको मान्छेहरू आउँछन् समाजमा, उनीहरू अब राम्रो काम गर्न चाहेको छ, यिनीहरूले ठिक तरिकाले गरिरहेको छ भनेर म 5,00,000 रुपियाँ दाम दिन्छु भनेर हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय वरिष्ठ गायक योगेश्वर मातेले वचन दिनुभयो. त्यसपछि हामीले सुरु गऱ्यौँ. उतैबाट कति हामीले वन अधिकृतहरूदेखि वन विज्ञ वेद विज्ञहरूसँग पनि छलफल गऱ्यौँ कि यो वेद उम्रिन्छ कि उम्रिँदैन, अब उताको हावापानी र यताको हावापानी, उताको उचाइ होइन जमिनको बनावट यता फरक हुन्छ. अनि अन्तिम निर्णय चाहिँ के निस्क्यो भने उम्रिन्छ, ल कोसिस गरौँ के बिग्रिन्छ र कोसिस गरेर गरियो भनेदेखि पैसा पनि हाम्रो पनि बच्छ. भेद बाँस भनेको चिज त कस्तो भन्ने, एकचोटि सफल भयो भने त यसको त करोडौँ अरबौँको मतलब उद्योग स्थापना गर्ने सम्भावनाहरू पनि हुन्छ. यो देउताको लागि मात्र होइन, सबैलाई फाइदा हुने जनकल्याणकारी काम पनि हो, देउताको लागि पनि हुन्छ भने हामीले त्यो कोसिस गऱ्यौँ. अहिले अब हाम्रो चाहिँ वन मन्त्रीज्यूले त्यसको उद्घाटन पनि गरेर रोपेर जानुभयो. अहिले अब कतिपय महिना दिन अलि भएको छैन, हाम्रो हामीसँग आएको डेटा अनुसार सबै भेद हुर्कियो, बिस्तारै बढ्दैछ, कुनै पनि मरेन, उम्रिसक्यो. अब त्यसको लागि अब थप
भने अब आउने वर्षहरूमा त्यो खालको
हजुर हाम्रो आशा चाहिँ के छ भने अब 3 वर्षपछि जुन 12 वर्षीय मेला लाग्छ मसिनाथको, त्यो बेलामा माथिदेखि तलसम्म सबै बनाउनुपर्छ भन्ने छ होइन. त्यो बेलामा हामी त्यो वेद प्रयोग गर्न सक्छौँ, तयार हुन्छ भन्ने आशा गरेका छौँ. अब त्यो काम त धेरै बाँकी छ, अब त्यो वेदलाई पानी पनि धेरै चाहिन्छ, पानी कहाँबाट ल्याउने, त्यहाँको मान्छेहरू फेरि त्यो यति राम्रो संस्कारशील भयो कि उनीहरूले आफैले मेहनत गरी गरी एउटा सानो सानो कुरालाई पनि ध्यान गरेर हामीले देउतालाई पनि चढाउन पाउने, हामीलाई पनि गाउँलाई पनि फाइदा हुने भनेर उनीहरू पनि आफै रुचि राखेर सबै ठाउँमा धाएर के गर्नु पर्यो, वन उपचार समिति आफैले के भन्छ अगुवाहरू भन्यो भने अगुवा भइदिएर यो संस्कार भनेको नै यही भने होइन. उहाँहरूले अब सिधा मसिनासँग सम्बन्धित समाज पनि हुनुहुन्न, उहाँ अर्को समाज भए पनि उहाँहरूले जुन किसिमको शरीर छ जुन देखाउनु भयो, हाम्रो त आत्मा हामीले होइन एकदम महसुस गऱ्यौँ कि यो यस्तो सकिन्छ, सम्भव छ, यहाँ गर्न सकिन्छ, पहल गर्न सकिन्छ भनेर तपाईँले भन्दा यस्तो पहल भइरहेछ.
हजुर धेरै धन्यवाद हामीसँग आएर यति धेरै जानकारीहरू जुन हाम्रो जसरी तपाईँले जोडेर भनिदिनुभयो जुन अभौतिक हाम्रा सम्पदाहरू छन् तिनले भौतिक संरचना, हाम्रा भौतिक सम्पदा, हाम्रा सार्वजनिक महत्वका ठाउँहरू होइन उनीहरूको संरक्षणमा कसरी योगदान पुगिरहेछ भन्ने कुराहरू धेरै जानकारी पायौँ हामीले. धेरै धन्यवाद यहाँलाई हामीसँग आइदिनु भयो र भविष्यमा पनि हामी फेरि यहाँसँग अरू विविध जस्तो आज हामी पाटनमा बढी केन्द्रित भयौँ, यहाँको अध्ययन त भनौँ न विश्वमा होला, काठमाडौँ उपत्यकाको सबै सम्पदाहरूसँग केन्द्रित होला, भविष्यमा पनि यहाँसँगको कुराकानीलाई हामी निरन्तरता दिन सक्छौँ, सहकार्य हुन सक्छ. धेरै धन्यवाद यहाँसम्म आइदिनु.
धन्यवाद तपाईँले पनि यो संस्कृतिमा वातावरणमा विशिष्ट संचार माध्यम ठुलो संचार माध्यम मलाई बोल्ने मौका दिनुभयो, केही विचार गर्ने मौका दिनुभयो, त्यसको लागि पनि पनि धन्यवाद तले भन्नु व्यस्त हामी यसको लागि के गर्दै जाउँ जान्न दिउँला हामी के कस्तो गर्न सक्छौ
हामीले कार्यक्रम खुला मञ्चको यो भागमा यो खण्डमा हामीले कुराकानी गर्यौं सार्वजनिक खुला स्थानहरूका विभिन्न अभौतिक सम्पदा संस्कृति हाम्रा संस्कृति चाडपर्व जात्राहरूले जुन हाम्रा भौतिक सम्पदाहरू छन् पाटी पौवा मन्दिर अनि पोखरीहरू कुलोहरू संरक्षणमा कस्तो खालको योगदान पुर्याइरहेको छ भनेर हामीले कुराकानी गर्यौं कुराकानीमा हामीसँग हुनुहुन्थ्यो संस्कृतिका अध्येता नुतनधर शर्मा